गल्ती 20 को 1 देखि 13 पदहरु सरस्वती हामी पढ्ने छौ। गल्ती 20 को 1 देखि 13 मा यसरी लेखिएको छ, इजरायलीहरुका सारा समुदाय पहिलो महिनामा जिन को उजाड स्थानमा आइपुगे र कादेशमा बास बसे, अनि मरियम त्यही मरिन् र तिनीहरूले तिनलाई त्यही नै गाडे। समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोसा र हारूनका विरूद्धमा जम्मा भए। तिनीहरूले मोसासित झगडा गरेर यसो भने, हाम्रा दाजुभाइहरू परमप्रभुको सामु मर्दा हामी पनि मरेको भए असल हुने थियो, किनभने अब हाम्रा गाई बस्तु समेत हामी सब यहाँ मर्नेछौ। किन परमप्रभुको समुदायलाई तपाईँले यस उजाड स्थानमा ल्याउनु भयो? मिश्रबाट किन हामीलाई यस खराब ठाउँमा ल्याउनु भयो? यस ठाउँमा अन्न अथवा नेभारा वा दाख वा अनारहरू केही छैन, यहाँ पिउने पानी पनि छैन। तब मोसा र हारून समुदायको सामुबाट भेट हुने पालको ढोकामा गएर घोप्टो परे र परमप्रभुको महिमा तिनीहरू कहाँ देखा पर्यो। परमप्रभुले मोसालाई भन्नुभयो, यो लौरो लिएर त र तेरो दाजु हारून गएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर र चट्टानबाट पानी निस्कनेछ र तैँले यस चट्टानबाट तिनीहरूका निम्ति पानी निकाल्नेछस्। यसरी तैँले समुदाय र तिनका गाई वस्तुहरूलाई पानी दिनेछस्। तब परमप्रभुले आज्ञा गर्नुभए चाहिँ मोसा लौरो लिएर उहाँको सामुन्नेबाट गए, अनि मोसा र हारूनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे। तब मोसाले तिनीहरूलाई भने, सुन ए विद्रोही मानिस हो, के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदेऊ? अनि मोसाले आफ्नो हात उठाएर दुईपल्ट आफ्नो लौरोले चट्टान हिर्काए, तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाई वस्तुले पिए। दारपद तर परमप्रभुले मोसा र हारूनलाई भन्नुभयो, मलाई इजरायलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउने छैन। यसैलाई मेरिबाको पानी भनिन्छ। यही नै इजरायलीहरूले परमप्रभुसँग झगडा गरे र तिनीहरूका बीचमा उहाँ पवित्र प्रकट हुनुभयो। अनुसार प्रार्थना गरौं। मोसा विफल भएको कुरा हामीले पढ्नलाई पढ्यौँ भर्खरै, हामीलाई यो अचम्म लाग्ला, किनभने बाइबलमा यसरी लेखिएको पाइन्छ एक ठाउँमा, मोसा परमेश्वरको सम्पूर्ण घरमा विश्वास योग्य थिए भनेको छ। मोसा उहाँको सम्पूर्ण घरमा साँच्ची नै एउटा सेवकको रूपमा विश्वास योग्य थिए। परमेश्वरले मोसालाई चाहिँ तयार गर्नुभएको थियो ठूलो कामको लागि, अनि मोसा चाहिँ एकदम भर पर्दो परमेश्वरको एउटा सेवकको रूपमा काम गरेका थिए। तैपनि मोसा यो 20 अध्यायमा आएर चाहिँ फेल खाएका छन्। यहाँ पहिलोचोटि पढ्दैछ, दुवै मोसा र हारून फेल भए, अनि त्यसको कारण चाहिँ उनीहरू पनि प्रतिज्ञाको देशभित्र पस्न नपाउने भए। सायद तपाईँले त सोच्नुभयो होला अहिलेसम्म, अब पहिलो पुस्ता त जान नपाउने भए, योशुर कालेज चाहिँ जान पाउने भयो, अब अवश्य मोसा त जान पाउँछ होला नि, होइन? मोसा पनि जान नपाउने भएको छ प्रतिज्ञाको देशभित्र। अब यो चाहिँ ज्यादा नै गम्भीर पाठ हो हाम्रो लागि, अनि त्यसैले हामी यसलाई हेर्न चाहन्छौँ। सबभन्दा पहिला 20 अध्यायको 1 पदमा यहाँ पढ्छौँ कि इजरायलीहरूको सारा समुदाय पहिलो महिनामा भनेको छ, अनि यो चाहिँ अरू खण्डहरूसँग तुलना गर्यो भने यो चाहिँ मिश्र देशबाट इजरायलीहरू निस्केको 40 वर्ष भइसकेपछिको कुरा हो। अनि इजरायलीहरूले चाहिँ त्यो गुप्तचरहरू प्रतिज्ञाको देशको भेद लिनलाई पठाएको चाहिँ अब 38 वर्ष पछाडिको कुरा हो। अनि त्यसपछि यहाँ पढ्छौ पहिलो महिनामा जिनको उजाड स्थानमा आइपुगे र कादेशमा बास गरे. कादेश 38 वर्ष अगाडि उनीहरू यहीँ आइपुगेका थिए. 38 वर्ष बितिसक्यो प्रतिज्ञाको देशबाट उनीहरू जति टाढा थियो त्यतिकै टाढा छन् 38 वर्षपछि. कति मानिसहरू यस्तै हुन्छन्, धेरै समय बितेर पनि उनीहरूले परमेश्वरको वचन धेरै लामो समय सुनेर पनि उनीहरू जहाँको त्यहीँ रहिरहन्छन्. त्यो चाहिँ अविश्वासले हो है. उनीहरू त अगाडि बढ्न सक्थे तर उनीहरू अगाडि नबढेपछि परमेश्वरलाई पनि हतार रहनेछ. उहाँ हतार गर्नुहुन्न, हातिनुहुन्न है. अनि त्यसपछि हामी पढ्छौँ अनि मिरियम त्यहीँ मरिन् अनि तिनीहरूले तिनलाई त्यहीँ नै गाडी. मिरियम चाहिँ मुसा र हारुनको दिदी हो. मरियम पनि मर्यो है. अनि वास्तवमा भन्यो भने 6,00,000 भन्दा बढी मान्छे मरिसक्यो. उनीहरू सबैको नाम लेखियो भने त यहाँ त हटाउँदैन है. अनि 19 अध्याय गन्ती र 20 अध्याय गन्तीको बीचमा चाहिँ 38 वर्ष बितेको छ. अनि 6,00,000 भन्दा बढी त्यो पहिलो पुस्ता 20 वर्ष उभौका मरेका छन् र परमेश्वरले त्यत्रो लामो समय को बारेमा चाहिँ एकदम थोरै मात्र कुरा गर्नुहुन्छ. किनभने मान्छेको अविश्वासको बारेमा उहाँले चर्चा गरेर बस्नुहुन्न है. उहाँले चाहिँ चुपचाप साथ अब 38 वर्ष बित्यो भन्नुहुन्छ है. हाम्रो जीवनमा पनि जति दिन हामी अविश्वासमा हिँड्छौँ नि त्यसको लेखा गरेर त्यसको बारेमा केही लेखेर जीवनी लेखेर अथवा यस्तो गरेर त्यस्तो केही परमेश्वरलाई केही पनि हुन्थ्यो, व्यर्थ हावा है. यदि हामीले चाहिँ संसारको लागि ठुलै काम गरे पनि अविश्वासमा हो भने परमेश्वरले चाहिँ सबै त्यो मेटिदिनुहुन्छ भने अथवा त्यसको केही ख्याल राख्नुहुन्न. केवल त्यो 38 वर्षमा चाहिँ उनीहरू कुन कुन ठाउँमा छाउनी हाले, कहाँबाट कहाँ सरे, कहाँबाट कहाँ यो घुमेको छ नि यो हरियो लाइन, त्यहाँबाट त्यहाँ गएको, त्यहाँबाट त्यहाँ गएको होइन, घुम्दै 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 त्यो ठाउँको नाम मात्र लेखिदिनु भएको छ. हामी अहिले पल्टाउँदैन थियो त्यो चाहिँ कुनै बेला फुर्सदमा हेर्नुहोस् गन्तीको त्यो चाहिँ 33 अध्यायमा पाउँछ. त्यहाँबाट त्यहाँ गए छाउनी बसे, त्यहाँबाट त्यहाँ गए छाउनी बसे है. निन्द्रा लाग्ने खालको छ कि त्यो पनि, फेरि खासै केही पनि चाखलाग्दो घट्टा छैन त्यहाँ है. अनि 38 वर्ष त्यसरी बिताए है. हामी किन समय खेर फाल्ने? हाम्रो अविश्वास हो. परमेश्वरसँग हिँड्ने भयो हनोकले जस्तै उनी परमेश्वरको साथ साथमा हिँडे. त्यसपछि अब 20 अध्यायको 2-9 पदमा हेर्दाखेरि चाहिँ अब यहाँ पानी नभएको अवस्था पर्यो यहाँ पनि. अनि पानी नभएकोले मुसा र हारुनको विरुद्धमा मान्छेहरू जम्मा भएका छन्. को जम्मा भएका छन् भने यो मानिसहरू भनेको छ यो नयाँ पुस्ता हो. अब नयाँ पुस्ता, पुरानो पुस्ताले त उहिले गनगन गरिसक्यो, यो त नयाँ पुस्ता पनि आफ्नो पुरानो पुर्खाले जस्तै गरिरहेछ. उनीहरूले पनि भन्दैछन् किन हामीलाई यहाँ ल्याए, बरु हाम्रा जो जो अरू मरे नि छला उनीहरूसँगै मरेको भए पनि हुन्थ्यो भन्न थालेछ उनीहरू. अनि त्यसपछि मुसा र हारुन चाहिँ परमेश्वरको सामु घोप्टो पर्दछन् परमेश्वरको निर्देशनको लागि. उनीहरूको आफ्नै सोचाइले केही पनि गर्दैनथे है. अनि 8 पदमा चाहिँ परमेश्वरले चाहिँ उनीहरूलाई अनि विशेष मुसालाई चाहिँ यस्तो भन्नुहुन्छ. 8 पद यो लौरो लिएर त र तेरो दाजु हारुन गएर समुदायलाई जम्मा गर, तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर. याद गर्नुहोस् है, हुकुम गर भनेको बोल्नु, चट्टानलाई चाहिँ केही भन्नु. परमेश्वरले अराउनु भएको है, नत्र भने को चट्टानसँग कुरा गरेर बस्छ होइन. परमेश्वरले चाहिँ भन्नुहोस् यस चट्टानलाई हुकुम गर र चट्टानबाट पानी निस्कनेछ र तैँले यस चट्टानबाट तिनीहरूको निम्ति पानी निकाल्दछ. अब के याद गर्नुहोस् भने 40 वर्ष अगाडि चाहिँ तल यो चित्रमा मारा भन्ने ठाउँमा पुग्दाखेरि, माफ गर्नुहोस् मारा होइन, जो सिनको उजाड स्थान भनेको छ होइन, अनि त्यहाँ चाहिँ पछि गएर त्यो ठाउँलाई चाहिँ मेरिब्बा भनियो. त्यहाँ पनि पानी नभएको कारणले पहिलो पुस्ता चाहिँ मर्म के अरे गनगनाएका थिए, एकदमै उनीहरू चाहिँ तिर्खाएर त्यसो गर्दाखेरि परमेश्वरले के भन्नुभएको थियो भने चट्टानको सामु गएर त्यो बेलामा चाहिँ मुसाले आफ्नो लौरो लिएर चट्टानलाई हिर्काउनु पर्थ्यो। चट्टानलाई लट्ठीले हिर्काएपछि पानी निस्कनेछ भनेर परमेश्वरले भन्नुभएको थियो। यो चाहिँ प्रस्थान 17 अध्यायमा पहिला अध्ययन गर्यौँ अनि पानी आयो पनि, तर यो चाहिँ 40 वर्ष पछिको समय हो अनि यो ठाउँ पनि फरक हो। हुन त एउटै नाम दिएको छ मेरिबा भन्ने, किनभने त्यो शब्द चाहिँ हिब्रू भाषामा चाहिँ झगडा भनेको। उनीहरू चाहिँ मोसेसँग पनि झगडा गर्दैछन्, परमेश्वरसँग पनि झगडा गर्दैछन्, त्यसपछि त्यो ठाउँकै नामै झगडा राख्यो। अनि यो चाहिँ कादेशमा भएको मेरिबा हो अनि मोसाले चाहिँ यो पाली लौरो चाहिँ लानु पर्थ्यो, तर फेरि उसको पहिलाको लौरो होइन रहेछ। यहाँ तुलना गर्दाखेरि अहिले समय नभएकोले सायद म त्यो गर्दिनँ होला, यो चाहिँ हारुनको लौरो लानु पर्थ्यो। अनि यसको बारेमा हामीले ग्रन्थ 16 र 17 अध्यायमा पढ्यो भने यो चाहिँ एउटा विशेष घटना छ त्यहाँ त्यसको पछाडि। त्यसैले अहिले त्यति मात्र भन्नुमा है तपाईँलाई चाहिँ पढ्न मन लागोस् त्यहाँ के विशेष घटनाको थियो। यो लौरो पनि विशेष थियो अनि हारुनको लौरो लगाएर उसले चट्टानलाई चाहिँ हिर्काउनु हुन्थ्यो। हिर्काउनलाई परमेश्वरले भन्नुभएको थिएन, खालि अब लौरो चाहिँ लाने है, तर चट्टानलाई हुकुम गर्ने अनि पानी निस्किन्छ भन्नुभएको थियो। तर मोसाले के गरे, मोसा चाहिँ त्यहाँ गएर जे गर्यो र जे भन्यो नि, उसको मुखबाट जे शब्दहरू निस्क्यो अनि जुन तरिकाले उसले बोल्यो नि, त्यसबाट के देखिन्छ भने मोसाको धैर्य पनि टुटिसके रहेछ यो जातिसँग। 40 वर्षसम्म उनीहरूलाई सहँदा सहँदा अब ऊ पनि 120 वर्ष पुगिसक्यो, अब उसले पनि आफ्नो रिस चाहिँ थाम्न सकेन। यो चाहिँ आफ्नो स्वाभाविक मानवीय रिस थियो, ऊ चाहिँ एकदमै थाकिसकेको थियो। अब बाइबलमा लेखेको छ परमेश्वर चाहिँ कहिले पनि थाक्नुहुन्न, परमेश्वर चाहिँ रिसाउनमा ढिलो हुनुहुन्छ, परमेश्वर कहिले पनि झडङ्ग रिसाउनुहुन्न। यहाँ मोसा चाहिँ यो पाली चाहिँ फेल खाएको, त्यसलाई अब हेर्नेछ। पहिलो कुरा चाहिँ 10 पदमा इजरायलीहरूलाई कसरी सम्बोधन गर्छ उनले, त्यो चाहिँ हामी हेर्नेछौँ 10 पदमा। अनि मोसा र हारूनले चट्टानको सामुन्ने समुदायलाई जम्मा गरे, तब मोसाले तिनीहरूलाई भने, सुन ए विद्रोही मानिस हो। मोसाले यसरी नै कुरा गरेको चाहिँ अलिक पाइँदैन योभन्दा अगाडि। अनि यो विद्रोही भन्ने शब्द चाहिँ वास्तव मारा भन्ने शब्द हो, तितो भनेको है। तितोबाट उनीहरूको यो जुन झगडालु स्वभाव आइरहेको थियो, विद्रोह गर्दै थियो। अनि मोसाले चाहिँ उनीहरूलाई यस्तो शब्द प्रयोग गर्छ अनि यसरी कुरा गर्छ, सुन ए विद्रोही मानिस हो। परमेश्वरले त्यसो भन्न त भन्नुभएको थिएन, परमेश्वरले त खालि भन्नुभएको थियो त्यहाँ गएर चट्टानलाई हुकुम गर भनेको थियो। यहाँ चाहिँ उसले चाहिँ इजरायलीहरूसँग सोच विचार नगरिकन गलत तरिकाले कुरा गर्दैछ र उसले के भन्छ, के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदेऊ। यहाँ के गल्ती भयो, मोसाले भन्दैछ हामी निकालिदेऊ, मानव ऊ आफूले पानी निकाल्ने जस्तो, मोसाले निकाल्न सक्थ्यो र पानी कहाँ सक्ने उसले है। तर उसले यहाँ उसको फेल खाइरहेछ है, के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदेऊ है। उसले त परमेश्वरलाई पवित्र तुल्याउनु पर्ने, परमेश्वरको प्रतिनिधि हो ऊ, त्यसैले ऊ चाहिँ परमेश्वरको प्रतिनिधि, ठिक तरिकाले प्रतिनिधित्व गर्नुपर्ने मान्छे, परमेश्वरलाई ठिक तरिकाले दर्शाउनु पर्ने थियो, उसले त्यो गरेन। अब तपाईँ हामी पनि लाई भन्नुभएको छ तिमीहरू मेरा साक्षी हुनेछ। अब कसरी प्रस्तुत गर्दैछ त हाम्रो परमेश्वरलाई, हाम्रो प्रभु येशूलाई मानिसहरूको सामु कस्तो प्रस्तुत गर्छौँ, त्यसले चाहिँ हामी कति विश्वासयोग्य भयौँ भन्ने देखिन्छ। यो नै हो जाँच है। अरूहरूले हाम्रो बोली व्यवहार प्रतिक्रिया क्रियाबाट चाहिँ परमेश्वरलाई दर्शाउने हामीले काम जुन गर्दाखेरि चाहिँ उनीहरूले ठिक चित्र पाउँछ कि पाउँदैनन् परमेश्वरको, त्यो ज्यादै महत्त्वपूर्ण। तिमीहरू अनि वास्तवमा आदम र हवालाई सुरुमा सृष्टि गरेको नै आफ्नो स्वरूप प्रकट गर्नलाई हो, अनि यो कुरा उहाँले छोड्नुहुन्न है। अनि यहाँ चाहिँ मोसा त मध्यस्थ हो, ऊ त प्रतिनिधि हो परमेश्वरको, अनि उसले त के भन्नुपर्ने, परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, परमेश्वरले चाहिँ यी मानिसहरूले उसको आफ्नो मनमा चाहिँ यसो सोध्नुपर्ने, यस्तो विद्रोह गरे पनि कति दयालु हो परमेश्वर, कति विश्वासयोग्य हो। उहाँले मलाई भन्नुभएछ कि हारूनको लौरो लिएर गएर चट्टानसँग बोल रे, तर ऊ आफै चाहिँ परमेश्वरको मनसँग मिलिरहेको छैन। अनि यो चाहिँ मोसाको विफलता यही नै थियो, एकचोटि मात्र 40 वर्षको उसको सेवामा, अनि एकचोटि उसले यो गर्ने गरेको कारण चाहिँ ऊ प्रतिज्ञाको देश देख्न पाउँदैन, ऊ पस्न पाउँदैन। पछि उसले बिन्ती गर्छ, मलाई हेर्न मात्र दिनुहोस्, म पस्न नपाउने भए। अनि उसले चाहिँ बिन्ती गर्छ, मलाई हेर्न मात्र भए पनि दिनुहोस्। अनि उसलाई चाहिँ ल अब यसको कुरा मसँग नगर, हुन्छ माथि डाँडामाथि गएर चाहिँ एकचोटि हेर्न पाउनेछस् भनेर त्यो प्रतिज्ञाको देश चाहिँ टाढैबाट एकचोटि हेर्न चाहिँ। त्यसैले एउटा अगुवा हुनु भनेको चाहिँ हल्का कुरा भयो। मोसा चाहिँ एकदम विशेष अगुवा थियो वास्तवमा, अनि परमेश्वरले चाहिँ जसलाई धेरै जिम्मा दिनुभएको छ उनीहरूबाट धेरै चाहिँ माग्नु पनि हुन्छ। अनि त्यसैले जिम्मा पाएको मोसाले जब उसको जिम्मामा नै फेल भइरहेछ यहाँ, उसलाई चाहिँ परमेश्वरले चाहिँ पस्न नपाउने भनेर भन्छ। अनि हारून पनि उसको साथमा छ, हारूनको लौरो छ, हारून पनि पस्न नपाउने भयो। अब 11 पदमा हामी पढ्छौँ, उसले एक त जुन तरिकाले बोले त्यो गलत छ भन्ने कुरालाई एकचोटि 11 पदमा पढ्न अगाडि त्यसलाई यसो गरिदिउँ कि अर्थै गरिदिउँ। अनि एकचोटि तुलना गरौँ भजन सङ्ग्रह 106 पदमा छन् हामी, भजन सङ्ग्रह 106। त्यसैले बायुलो भनेछ, हे मेरा भाइहरू हो, यो चाहिँ याकुब 3:1 हो, तिमीहरू धेरैजना गुरु नबन भनेछ, किनभने हामीले झन् बढी दण्ड पाउँछ। त्यसैले हामी चाहिँ के अरे हाम्रो के अरे यसमा होस गर्नुपर्छ। अब भजन सङ्ग्रह 106 अध्यायमा चाहिँ भजन सङ्ग्रह 106 अनि 32 र 33 पदमा यो घटनालाई चाहिँ धेरै पछाडि यसको बारेमा लेखिएको छ। भजन सङ्ग्रह 106:32 इतिहासलाई सम्झना गर्ने क्रममा भनेको छ, उनीहरूले ती इजरायलीहरूले उजाड स्थानमा मरिबाको पानीमा पनि उहाँलाई अर्थात् परमेश्वरलाई क्रोधित तुल्याए, यसैले उनीहरूले गर्दा मोसाको खराबी भए, मोसाको खराबी भयो। 33 पद, किनकि उनीहरूले उनको आत्मालाई क्रोधित तुल्याए। अब मोसा त सबभन्दा नम्र मानिस भनेको छ संसारमै, तैपनि ऊ पनि टुट्यो है, यसकारण उनी आफ्ना ओठले सोच विचार नगरिकन बोले, अनि परमेश्वरलाई परमेश्वरले चाहिँ न्याय गर्नु पर्यो है। त्यसैले गर्दाखेरि हामीले यहाँ 2 कुरा पाउँछ, अनि यो दोस्रो कुरा त मैले भन्न बाँकी रहेछ साँच्चै। अब 11 पदमा जाउँ त, गन्ती 20 अध्यायमा, एक त उसले सोच विचार नगरिकन बोले, उसले परमेश्वरको ठिक प्रतिनिधित्व गर्न चाहिँ उसले विफल भए, अनि त्यो एकदमै महत्वपूर्ण घडी थियो वास्तवमा परमेश्वरको विचारमा। यसो हेर्दाखेरि त पानी छैन के महत्वपूर्ण थियो, एकदम महत्वपूर्ण एउटा चित्र परमेश्वरले प्रस्तुत गर्न लागिरहनु भएको थियो। मोसाले यदि गएर खुरुक्क गएर चाहिँ चट्टानलाई बोलेको भए चाहिँ है त्यो केही समस्या हुँदैन थियो, पानी आउँथ्यो अनि त्यसबाट चाहिँ परमेश्वरको बारेमा बहुमूल्य कुरा सिक्ने एउटा मौका थियो। तर त्यहाँ चाहिँ गडबड भएको छ, मोसाले के गडबड गरे हेर्नुहोस् त 11 पद यहाँ पढ्छ, गन्ती 20 अनि मोसाले आफ्नो हात उठाएर 2 पल्ट आफ्नो लौरोले चट्टान हिर्काए। उसले चाहिँ केवल बोल्नु मात्र पर्थ्यो त्यो चट्टानलाई अनि पानी आउँछ भन्नुभयो, तर उसले चाहिँ आफ्नो हात उठाएर चाहिँ 2 पल्ट लौरोले हिर्काउँछ, अनि त्यो चाहिँ गलत थियो। त्यो चट्टान चाहिँ पहिला नै एकचोटि हिर्काइसकेको थियो, अनि त्यहाँबाट पानी निस्केको थियो, हामीले अघि नै हेऱ्यौँ 40 वर्ष अगाडि। अनि त्यो चट्टान चाहिँ बाइबलमा बताएको छ प्रभु येशु ख्रिस्टको चित्रण थियो, पहिलो कुरा 10 विभिन्न ठाउँमा हेऱ्यो भने है। अनि यो चाहिँ के को चित्र हो भने प्रभु येशु ख्रिस्ट क्रुसमा हाम्रो लागि एकपल्ट हिर्काइनु भएको चित्रण हो। अनि प्रभु येशु ख्रिस्ट एकचोटि उहाँ मर्नु भएकोले अनि उहाँको क्रुसको मृत्यु जुन भइसक्यो त्यो चाहिँ सबै संसारको पापीहरूलाई बचाउन पर्याप्त थियो, एउटा बलिदान। उहाँ फेरि फेरि मर्नुपर्ने होइन, यदि उहाँ फेरि फेरि मर्नुपर्ने हो भने क्रुसमा प्रभु येशु मर्नुभएको त नपुग्ने रहेछ, त्यो चाहिँ अपर्याप्त रहेछ, उहाँको बलिदान सिद्ध रहेनछ, प्रभु येशुले खास बचाउन सक्दैन रहेछ। त्यसरी उहाँ त यदि पटक पटक मर्नुपर्ने भएको भए त प्रभु येशुको बलिदान कमसल थियो, यो चाहिँ सिद्ध थिएन, त्यो पर्याप्त थिएन भन्ने चित्रण हुन्थ्यो। तर परमेश्वरले त घरिघरि भन्नुभएको छ येशु ख्रिस्ट चाहिँ एकपल्ट दुःख भोग्नु भयो। एकचोटि हामी पहिलो करन्थी के अरे पहिलो पत्रुसको 3 अध्यायमा जाउँ त, पहिलो पत्रुस 3 अध्यायमा येशु ख्रिस्ट तपाईँ र मेरो लागि यो संसारमा मानिस बनेर आउनुभयो, परमेश्वरकै पुत्र, उहाँ सिद्ध मानिस हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ हामी हिर्काइनु पर्ने ठाउँमा अर्थात् हामी नरकमा मर्नुपर्ने अवस्था हुँदा हुँदै हाम्रो सट्टामा ख्रिस्ट मर्नुभएको कल्वरी क्रुसमा, हात र पाउमा काँटी छेडिएर गाडिनु भयो अनि बौरेर उठ्नु भएको। अनि त्यो घटना कहिले पनि नदोहोरिएन घटना हो, बाइबलमा धेरैचोटि भनेको छ। अनि जसरी उदाहरणको लागि पहिलो पत्रुस 3:18 हामी पढ्छौ, किनकि हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई, अर्थात् तपाईँ र म जस्तो पापी जो परमेश्वर कहाँ जान अयोग्यलाई पनि परमेश्वर कहाँ पुर्याउनलाई, बाइबलको खुसी खबर सुन्नुहोस् न, तपाईँ परमेश्वर कहाँ पुर्याउनलाई एकजनाले परमेश्वरले नै केही गरिदिनु भएको छ। हामीलाई परमेश्वर कहाँ पुर्याउनलाई चाहिँ परमेश्वरकै पुत्र येशु ख्रिस्टले केही गरिदिनु भएको छ। प्रभु येशु ख्रिस्टले के गरिदिनु भएको छ यहाँ पढ्छौ, धर्मीले भनेको प्रभु येशु ख्रिस्टलाई धर्मी भनेको छ, यसको मतलब उहाँमा कुनै पाप थिएन, मूसा जस्तो होइन, उहाँ मूसा जति सुकै राम्रो इजरायलको लागि एउटा अगुवा भए पनि मूसा भनेको मूसा मात्रै हो, मान्छे मात्रै हो, तर येशु ख्रिस्ट चाहिँ धर्मी हुनुहुन्छ। अनि उहाँ धर्मी पाप रहित व्यक्ति जो परमेश्वरकै पुत्र अर्थात् परमेश्वर नै हुनुहुन्छ, उहाँ चाहिँ मानिस बनेर यो संसारमा आउनु भएर त्यसपछि यहाँ के लेखेको छ, अधर्मीहरूका निम्ति, यसको मतलब तपाईँ र मेरो निम्ति उहाँले केही गरिदिनु भयो, उहाँले के गरिदिनु भयो तपाईँ र मेरो पापहरूका निम्ति, हामी अधर्मीहरूका निम्ति यहाँ पढ्छौ पापहरूका लागि एकपल्ट दुःख भोग्नु भयो। यो बुझ्नुहोस्, यो तपाईँको हृदयमा छिर्न दिनुहोस् कि तपाईँ र मेरो पापहरूको लागि प्रभु येशु ख्रिस्टले दुःख भोगिसक्नु भयो, उहाँले दुःख भोगिसक्नु भयो, उहाँ जब क्रुसमा मर्नुभयो उहाँले हाम्रो दुःख, हामीले नरकमा भोग्नु पर्ने दण्ड र सजाय उहाँले भोग्नु भयो। अनि त्यसैले त हो नि है संसारको मानिसहरू, हामी पनि एक समय जुनसुकै धर्म किन नहोस्, जुनसुकै पूजा रीति विधि गरेर चाहिँ हाम्रो पाप कटाउन खोज्नु चाहिँ परमेश्वरलाई ठूलो अपमान हो, जबकि परमेश्वरले नै आफ्नै पुत्र दिएर उहाँ हाम्रो लागि दुःख भोग्नु भयो, अनि हामी चाहिँ कमाउन खोजिरहेछौँ रे। तर तपाईँले चाहिँ त्यो सब छोडेर मैले नसक्ने रहेछ, म अयोग्य रहेछ, म परमेश्वरमा पुर्याउनलाई मेरो आफ्नो प्रयासले हुँदैन, तर येशु ख्रिस्टले सिद्ध मानिस बनेर परमेश्वर भएर पनि मानिस बनेर मेरो निम्ति दुःख भोग्नुभयो, क्रुसमा मर्नुभयो। जुन बखत तपाईँले यो आत्मिक यो कुरालाई तपाईँको आत्मिक आँखाले देख्नुहुन्छ त्यही घडी तपाईँ बाँच्नुहुन्छ। विश्वासैद्वारा हामी जान्दछौँ ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, गाडिनु भयो, अनि यहाँ पढ्छौँ र शरीरमा मारिनु भयो र आत्माद्वारा जीवित पारिनु भयो, उहाँ जीवित हुनुहुन्छ, उहाँ स्वर्गमा हुनुहुन्छ आज। तर एउटा शब्द यहाँ बिचमा छ, त्यसलाई हेर्नुहोस् त, यहाँ भनेको छ धर्मीले अधर्मीहरूका निम्ति प्रभु येशूले हाम्रो निम्ति पापहरूका लागि कतिपल्ट दुःख भोग्नुभयो। यहाँ शब्द छ एकपल्ट, एकपल्ट मात्र पर्याप्त। त्यसैले जुन चट्टानको सामु गएर चाहिँ मुसाले उहिले नै मुसाको त्यो न्यायको लट्ठीले है जसले मिश्रमाथि प्रहार गरेको थियो त्यही लट्ठीले चाहिँ हिर्काउनु पर्थ्यो। त्यो एकचोटि हिर्काएपछि सधैँको लागि पुग्थ्यो। अनि पछि चाहिँ त्यो चट्टानसँगलाई चाहिँ हुकुम मात्र गर्नु पर्थ्यो अनि पानी निस्कन्थ्यो। तर उसले त फेरि हिर्काएछ अनि यो चाहिँ गलत थियो है। अनि त्यसैले प्रभु येशू ख्रीष्ट एकचोटि मात्र कलवरी क्रुसमा सधैँको लागि एकचोटि उहाँले बलिदान दिनुभयो त्यो पर्याप्त छ। अनि जुन पानी निस्केर आएको छ है त्यो चाहिँ हामी बाइबलमा पढ्छौँ यो चाहिँ पवित्र आत्माको चित्रण हो। एकचोटि मसँग हेर्नुहोस् त यूहन्ना सात अध्यायमा, यूहन्ना सात अध्यायमा यूहन्ना सातको सैतिस पदबाट हामी पढ्नेछौँ। यूहन्ना सातको सैतिस प्रभु येशूले भन्नुभएको एउटा कुरा पढ्दैछौँ। ठुलो भीडको सामु सबैले सुन्ने गरेका ठुलो स्वरले उहाँले भन्नुभएको थियो एकदम महत्वपूर्ण कुरा। सैतिस पद अन्तिम दिनमा चाडको मुख्य दिनमा येशु उभिनु भयो र यसो भन्दै कराउनु भयो कोही तिर्खाउँछ भने ऊ मौका आओस् र पियोस्, मौका आओस् र पियोस् है। उजाड स्थानमा चाहिँ साँच्चैको पानीको लागि तिर्खाइरहेका थिए अनि उनीहरूले चट्टानबाट निस्केको पानी उनीहरूले पिउन पाए जुन चट्टानलाई चाहिँ हिर्काइनु परेको थियो। अनि येशु ख्रीष्टले भन्नुहुन्छ जो कोही तिर्खाउँछ भने ऊ मौका आओस्। यो अर्कै किसिमको तिर्खा, यो अर्कै किसिमको पानीको लागि ऊ आओस् भनेछ। एउटा मान्छे हुनसक्छ उसलाई संसारमा सबै कुरा छ, खानलाई, लाउनलाई, पिउनलाई, बस्नलाई, हिँड्नलाई, चढ्नलाई, उड्नलाई सबै थोक छ तर अझ पनि ऊ तिर्खाइरहेको हुनसक्छ। ऊ चाहिँ रित्तो नै हुनसक्छ वास्तवमा हो। अनि प्रभुले भन्नु त्यस्तो प्रकारले तिर्खाउने कोही छ भने यो भित्री आत्मा र भित्री मानिसको कुरा गर्दैछ कोही तिर्खाउँछ भने ऊ म कहाँ आओस् र पियोस्। अब कसरी प्रभु येशूले त्यस्तो तिर्खा मेट्न सक्नुहुन्छ किनभने उहाँ हिर्काइनु भयो क्रुसमा, उहाँ मर्नुभयो हाम्रो लागि, हाम्रो पापहरू उहाँले भोग्नु भयो, हाम्रो निम्ति दुःख भोग्नु भयो अनि त्यसैले उहाँले हामीलाई चाहिँ दिन सक्नुहुन्छ कि। यहाँ लेखेको छ 38 पद जसले म माथि विश्वास गर्छ पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट, अनि यो उसको भनेको चाहिँ वास्तवमा प्रभु येशूको हो। वास्तवमा अलमल नहोस्, मैले पनि पहिला चाहिँ यो चाहिँ विश्वास गर्नेको हृदय भन्ठान्थे तर कहाँ हाम्रो हृदयबाट जिउँदो पानीको निस्किन्छ र पानी निस्केको त चट्टानबाट हो है। जसले विश्वास गर्दछ होइन ममाथि होइन, अनि पवित्र शास्त्रले भने अनुसार भनेपछि चाहिँ अब चाहिँ उसको अथवा जसमाथि हामीले विश्वास गर्छौँ प्रभु येशूको भित्री भागबाट, ग्रिकमा चाहिँ पेटबाट भनेछ भित्रीबाट है, जिउँदो पानीका नदीहरू बहनेछन्। यो के को कुरा गरेको? उजाड स्थानमा त साँच्चैको पानी निस्केको थियो तर जिउँदो पानीहरू कसरी प्रभु येशूमा आउनेले पाउँछ? उहाँले के दिनुहुन्छ? यो 39 पदमा हामी पढ्छौँ तर यो कुरा उहाँले आत्माको विषयमा भन्नुभयो, अर्थात् पवित्र आत्माको विषयमा जो परमेश्वर नै हुनुहुन्छ उहाँको विषयमा, जसलाई उहाँमाथि विश्वास गर्नेहरूले पाउन लागेका थिए किनभने पवित्र आत्मा अझैसम्म दिनुभएको थिएन, किनभने येशु अझै महिमित हुनुभएको थिएन। तर येशु ख्रीष्ट जब क्रुसमा मर्नुभयो बौरी उठेर अनि स्वर्गमा महिमित हुनुभयो, त्यसको दिनमा चाहिँ पवित्र आत्मा पठाइनु भएको। त्यसैले प्रभु येशूले गर्नुभएको जुन काम छ नि त्यसको सबभन्दा उपलब्धिमा, सबभन्दा चुचुरोमा, सबभन्दा भनौँ न सबभन्दा ठूलो कुरा चाहिँ के हो भने चाहिँ पवित्र आत्मालाई पाउने रहेछ। अर्थात् परमेश्वरलाई नै हाम्रो जीवनको रूपमा हामीले पाउन सक्ने रहेछ। जस्तो कि तपाईँले रोटी खानुहुन्छ, तपाईँले शारीरिक जीवन प्राप्त गर्नुहुन्छ होइन, सास फेर्नुहुन्छ अनि शारीरिक जीवन तपाईँले त्यसरी चाहिँ उपभोग गर्नुहुन्छ यो शरीरले। तपाईँको आत्माले चाहिँ कुन चाहिँ रोटी खाने हो र कुन चाहिँ पानी खाने हो? प्रभु येशूले भन्नुभएको छ, म जीवनको रोटी हुँ, कोही भोकाउँछ भने ऊ मका आओस्, जसले म माथि विश्वास गर्दछु ऊ कहिले पनि भोकाउने छैन, म उसलाई अनन्त जीवन दिनेछु। अनि यहाँ चाहिँ भन्नुहोस्, कोही तिर्खाउँछ भने मका आओस् र म माथि विश्वास गरोस् र जिउँदो पानीको नदीहरू चाहिँ उसलाई म दिनेछु। अर्थात् परमेश्वर के जीवन ऊ भित्र हुनेछ। यो त अचम्म, यसलाई त धेरै सोच्नुपर्छ। अनि यसलाई सजिलो साथ बुझ्नलाई तपाईँहरूले चाहिँ पढ्नुहोस् कुनै बेला यहोन्ना 14:15-16। प्रभु येशूले भन्नुभयो है, मेरो आनन्द तिमीमा तिमीहरूमा पूरा होस् भन्नुभएको छ। तिमीहरूमा चाहिँ के पूरा होस् रे? आनन्द भन्नुभयो, आनन्द मात्र हो, मेरो आनन्द भन्नुभएको छ प्रभुले है। उहाँको आनन्द, उहाँको जीवनको कुरा गरेको, उहाँको जीवन कस्तो छ? उहाँको जीवनमा आनन्द छ, त्यसैले मेरो आनन्द चाहिँ तिमीहरूमा पूरा होस्। हाम्रो आनन्द होइन, पवित्र आत्मा नै हामीले पाएपछि पवित्र आत्माको फल हो आनन्द है। अनि मेरो प्रेम तिमीहरूमा पूरा होस्, मेरो शान्ति पनि तिमीहरूलाई दिन्छु। यो सबै परमेश्वरले आफूलाई दिनुभएको हो। अनि त्यसैले हामीले मुक्ति पाएको भनेको चाहिँ परमेश्वरले चाहिँ ल तिमीलाई म मुक्ति दिन्छु भनेर चाहिँ केबाट निकाल्नु, यहाँबाट निकाल्नु, ल तिमीलाई अलिकति मुक्ति, यहाँ तिमीलाई पनि मुक्ति, तिमीलाई पनि मुक्ति, त्यस्तो हो है। यो मुक्ति भनेको उहाँसितको सम्बन्ध हो, उहाँ नै हामीभित्र अनि हामी चाहिँ उहाँभित्र है, यो आत्मिक सम्बन्ध हो। अनि उहाँकै आनन्द हामीभित्र हुन पाएको छ, उहाँको शान्ति हामीभित्र पाउन पाएको छ, उहाँको प्रेम पनि, अनि उहाँको यो जीवन जुन जस्तो कि तपाईँ सास फेर्नुहुन्छ नि भित्र जाँदैन, जान्छ नि, रोटी खानुहुन्छ भित्र जाँदैन, जान्छ होइन, त्यो त शारीरिक कुरा बुझ्न सकिन्छ। अब प्रभु नै हाम्रो त्यस्तो खालको जीवन अनि पल पलमा हामीले पाउन सक्छौँ। यहाँ त यो जिउँदो पानीको नदीहरू बहनेछन् अटुट रूपमा, अनि यो जीवनमा चाहिँ कुनै पनि निराशा छैन। प्रियहरू, हुन सक्छ र परमेश्वरको जीवनमा परमेश्वर कुनै दिन चाहिँ निराश भएर बस्नुभयो होला है, फिक्री गरेर छैन, त्यो त हाम्रो हो। हाम्रो जब हामी चाहिँ एकदम निराशित अनि एकदम फिक्री अनि अनेक दाह अनि डर अनि अनेक, त्यो सब हाम्रो है। तर जब साँच्चै उहाँसित हामी सम्बन्धमा गाँसिएका छौँ, यो अर्कै हो। त्यसैले म कहाँ आओस्, उहाँसितको सम्बन्ध हो। अनि पवित्र आत्माले चाहिँ यो चाहिँ सब वास्तविक बनाउन सक्नुहुन्छ है। उहाँ यहाँभित्र हरेक विश्वासीभित्र आउनुभएको छ, अनि उहाँको काम हो यो ख्रिस्टको जीवन हामीमा चाहिँ पुरा भरिदिने अनि प्रकट गर्ने इत्यादि। त्यसको विषयमा अझ धेरै कुरा गर्नु थियो, तर अब यहाँ फर्केर जाउँ है, जुन चाहिँ गन्तीको विषय भएमा। त्यसले देख्नुभयो है, चट्टान एकचोटि मात्र हिर्काइनु पर्ने थियो, मुसा चाहिँ रिसले दुईचोटि हिर्काउँछ, उसले बोल्नु मात्र पर्थ्यो पछि। अहिले चाहिँ केवल हामी विश्वास गरिसकेकाहरूले केवल प्रार्थना गर्छौँ, ख्रिस्टको नाममा पितासँग आत्मामा प्रार्थना गर्छौँ है, अनि हामीलाई उहाँले निरन्तर भर्नुहुन्छ। ख्रिस्ट मरिरहनु पर्दैन हामीलाई चाहिँ, यो निरन्तर जीवन दिइरहन, केवल हामी धन्यवाद भन्छौँ उहाँलाई होइन। अब गन्ती 20 अध्याय, अब त्यसैले अब 12 पदमा है। अनि अर्को कुरा, मूसाले गल्ती गरे तापनि बोल्नु मात्र पर्थ्यो, दुई दुईचोटि हिर्काएर उनीहरूलाई ए विद्रोही मानिस भनेर सोच विचारै नगरिकन गलत तरिकाले बोले तापनि पानी त निस्क्यो नि पानी त निस्क्यो, तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो। यो किन निस्क्यो भने मूसाले गल्ती गरेकोले कहाँ निस्क्यो होइन, यो निस्केको किनभने परमेश्वर चाहिँ आफ्नो मानिसहरूलाई तिर्खाले मर्न चाहिँ दिन चाहनु भएको थिएन, परमेश्वरको अनुग्रहले मूसाले गल्ती गरे पनि पानी चाहिँ दिइ छाड्नु भयो। अनि कति पटक छ नि हाम्रो जीवनमा पनि हामी ठिक खालको साक्षी नभए पनि त्यहाँ मान्छेहरूले प्रभुलाई चिनिरहन्छ, मुक्ति पाइरहेको छ। कति कति चाहिँ मैले गर्दा भन्छ, होइन हामीले गर्दा, कहाँ हामीले गर्दा, हामी मूसा जस्तो गल्ती गरेर पनि परमेश्वरले बचाउन छाड्नुहुन्न, किनभने उहाँ अनुग्रही हुनुहुन्छ, उहाँ दयालु हुनुहुन्छ, उहाँ बचाउन चाहनुहुन्छ। अनि परमेश्वरले त्यस्तो गर्नुहुन्छ। अनि त्यहाँ पिए उनीहरूले 12 पद हामी पढ्छौँ, 12 पद, तर परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, मलाई इजरायलीहरूको सामु पवित्र तुल्याउनलाई तिनीहरूले म माथि विश्वास नगरेको हुनाले, हो मूसा र हारूनले विश्वास म माथि नगरेको हुनाले मैले तिमीहरूलाई दिने देशमा तिमीहरू यस समुदायलाई पुर्याउन पाउने छैन, तिमीले प्रतिज्ञाको देशभित्रसम्म चाहिँ डोर्याएर लान पाउने छैन, यहाँसम्म चाहिँ ल्याएर अब यहीँ हो तिमी चाहिँ ब्रेक लगाइदिनु भयो परमेश्वरले। अब के भन्नुभएको परमेश्वरले, म माथि विश्वास नगरेको हुनाले रे, मूसाले परमेश्वरलाई विश्वास नगरेको हो त, उसले त अवश्य नै परमेश्वरमा विश्वास गर्थे, परमेश्वरको शक्तिमा विश्वास गर्थे, परमेश्वरले सक्नुहुन्छ भन्ने कुरामा अलिकति पनि उसलाई शंका थिएन है, तर अर्कै हिसाबले चाहिँ विश्वास गरेन। अनि त्यो चाहिँ यही बताएको छ, त्यो कुन हिसाबले विश्वास गरेन भने मलाई इजरायलीहरूको सामु पवित्र तुल्याउनलाई चाहिँ विश्वास गरेन, मलाई जुन तरिकाले तिमीहरूले प्रकट र प्रस्तुत गर्नुपर्ने थियो त्यो कामको लागि चाहिँ विश्वास गरेन, वास्तवमा त्यही कामको लागि मूसालाई चुन्नु भएको थियो है, पान निकाल्नलाई परमेश्वरलाई कुनै गाह्रो थिएन है, अनि शत्रुहरूमाथि विजय ल्याउन पनि केही पनि गाह्रो थिएन, तर परमेश्वर कस्तो हुनुहुन्छ भनेर एउटा व्यक्तिद्वारा देखिनु पर्थ्यो, मध्यस्थकर्ता मूसा भइदिनु पर्थ्यो, अनि यहाँ चाहिँ मूसा 120 वर्ष उमेरमा पुगेर ऊ चाहिँ थकित भए जस्तो छ अनि त्यहाँ फेल खाएको छ है, यो चाहिँ एकदम गम्भीर पाठ छ हाम्रो लागि। त्यसैले पानी त आयो अनि त्यसैले यसबाट के हामीले एउटा कुरा सिक्नुपर्छ भने ठिक नतिजा त एक किसिमले आयो, पानी आयो, तर गलत तरिकाले भयो, त्यसैले ठिक काम पनि गलत तरिकाले गर्न चाहिँ त्यसको नतिजा राम्रो हुँदैन, वास्तव मूसाको लागि चाहिँ नराम्रो भयो, उनीहरूले पानी खान पाए तापनि, त्यसैले सही कामलाई सही तरिकाले नै गरिनुपर्छ, मूसाबाट यो सिकौँ। केही सिद्धान्तहरू अन्तमा, पहिलो सिद्धान्त यसबाट के सिक्छौ भने परमेश्वरले चाहिँ जहिले पनि न्याय चाहिँ गर्नै पर्ने रहेछ, अनि न्याय चाहिँ परमेश्वरले घरबाटै शुरू गर्नुहुन्छ, सबभन्दा नजिकबाट शुरू गर्नुहुन्छ, टाढाबाट होइन, सबभन्दा नजिक, सबभन्दा नजिकको थियो त्यही मूसाहरू अनि त्यहीँबाट शुरू गर्नुभयो। अनि यहाँ यसको सिद्धान्त चाहिँ पहिलो पत्रुस 4 अध्यायमा हामी पढ्छौँ, त्यो पल्टाउँदा एकचोटि पहिलो पत्रुस 4 अध्याय पहिलो पत्र 4:17 लेखेको छ, किनकि समय आएको छ परमेश्वरको घरबाट न्याय सुरु हुनुपर्छ, परमेश्वरले न्याय चाहिँ आफ्नो जनहरूबाट सुरु गर्नुहुन्छ। अब यसको मतलब चाहिँ परमेश्वरले हाम्रो पापहरूको नै न्याय गर्नुहुन्छ भनेको चाहिँ होइन, किनभने हाम्रो पापहरूको न्याय त कहिले भइसक्यो, कलवरी क्रुसमा प्रभु येशूले नै त्यो दण्ड भोगिसक्नु भयो, तर हाम्रो न्याय चाहिँ कुन हिसाबले गर्नुहुन्छ भने हामी उहाँका सेवकहरू, उहाँका साक्षीहरू, जिम्मा पाएका उहाँका दास दासीहरूको रूपमा चाहिँ हाम्रो विश्वास योग्यताको रूपको हिसाबको चाहिँ जाँच हुन्छ ख्रिस्टको न्यायसम्म। अनि कुनै बेला फेरि पढ्न सक्नुहुन्छ पहिलो कोरिन्थी 3 अध्याय, हाम्रो कामको न्याय गर्नुहुन्छ हाम्रो पापहरूको। त्यसैले हाम्रो मुक्ति पाउने अथवा नपाउने भन्ने सवाल होइन, हामीले मुक्ति त्यही दिन पाएका हुन्छौँ जुन दिन चाहिँ हामीले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्यौँ साँच्चै नै। तर यो पढौँ त, न्याय त गर्नुहुन्छ तै पनि अर्कै किसिमको भए पनि, किनकि समय आएको छ परमेश्वरको घरबाट न्याय सुरु हुनुपर्छ, अनि पहिले हामीबाट सुरु हुन्छ भने झन परमेश्वरको सुसमाचार पालन नगर्नेहरू, अविश्वासीहरू, प्रभु येशूलाई विश्वास नगर्नेहरूको अन्त के होला भनेछ, त्यो त डरलाग्दो छ है। अनि धर्मी मुस्किलले उम्किन्छ भने, एउटा विश्वासी मुस्किलले उम्किन्छ भने भक्तिहीन र पापीको के ठेगाना भनेको छ। पहिलो सिद्धान्त चाहिँ यो हो है, परमेश्वर न्याय गर्ने पर्दो रहेछ। अनि यदि तपाईँले विचार गर्नु, यदि केही नगर्नु भएको भए मान्छेहरूको सोचाइमा के हुन्थ्यो, अरे मूसालाई त होइन परमेश्वरले हुकुम गर चट्टानलाई भन्नुभएको थियो, दुईचोटि हिर्कायो अनि परमेश्वरले केही पनि गरेन भन्दाखेरि त परमेश्वर नै फितलो जस्तो देखिन्छ, त्यहाँ परमेश्वरले त्यसैले न्याय गर्नैपर्छ, उहाँ चाहिँ एकनाश उहाँ हुनुहुन्छ, मुख हेरेर उहाँले न्याय गर्नुहुन्न, ओ मोसा तिमीले त धेरै दुःख भइसक्यो होस् भन्नुहुन्नवाले परमेश्वरले गर्नुपर्छ. हुन त अहिले मोसाको बारेमा चाहिँ भन्नु बाँकी छ. दोस्रो सिद्धान्त चाहिँ के हो भने सबैभन्दा असल मानिस पनि फेल खान सक्छन् र फेल हुन्छन्. सबैभन्दा असल पनि मान्छे हो भने पावलले भन्छ अनि म जान्दछु कि म भित्र कुनै पनि असल कुराले बास गर्दैन. भजन संग्रह 39 हेर्नुहोस् एकचोटि मसँगै. दाउदले पनि यो कुरा बताएको छ. दाउद अति असल विश्वासीको रूपमा पुरान नियममा प्रस्तुत छ. तर ऊ आफैले के भन्छ हेर्नुहोस् भजन संग्रह 39 को 4 र 5 दाउदले प्रार्थना गर्दैछ अनि 4 पदमा भन्छ हे परम प्रभु मलाई मेरो अन्त र मेरो आयुको नाप कति छ सो जान्न दिनुहोस् र म कति क्षण भङ्गुर रहेछु सो जान. उसले भन्दैछ परमेश्वर मलाई चाहिँ मेरो म कति कमजोर छु मलाई जान्न सहायता गरिदिनुहोस्. त्यो राम्रो प्रार्थना हो. एकजना धेरै वर्ष अगाडिको विश्वासी पास्काल एउटा वैज्ञानिक थियो. उसले के भन्थ्यो भने मेरो सबभन्दा ठूलो खोजी नै म कति कमजोर छु भनेर जान्न, किनभने त्यो जानेपछि म परमेश्वरमा भरोसा गर्छु अनि परमेश्वर कति महान हुनुहुन्छ भनेर जब तब जान्न सक्छु. मलाई मेरो अन्त है मेरो किन अन्त भनेको जस्तो कि यो पुलपित छ यहाँ अन्त हुन्छ. यो मैले चाहिँ यो चाहिँ ऊ त्यहाँसम्म छ भनेर सोच्नु त भएन नि. अनि मैले यो ताला राख्दाखेरि त फस्छ है गलत हुन्छ धोका भयो म चाहिँ के नै छु भनेर चाहिँ होइन. तर मेरो अन्त मेरो आयु भनेको मेरो दिनको नाप कति छ यो नाप चाहिँ जान्न दिनुहोस् र म कति क्षणभङ्गुर. क्षणभङ्गुर भनेको चाहिँ यो शब्द चाहिँ हाम्रो हाबिल भन्ने शब्द है हावा एकदमै व्यर्थ अनि एकछिनको लागि मात्र क्षणिक म रहेछु सो जान. यो मान्छे एकदमै आत्मिक रूपमा बढ्न थालेपछि यसरी सोच्न थाल्छ. 5 पद हेर्नुहोस् उसले प्रार्थना अझै गर्छ तपाईँले मेरो आयु बित्तभरिको बनाउनु भएको छ. बित्तभरिको एक बित्त यति मात्र छ मेरो त 6 इन्ची छ होला लामो छैन है. अनि तपाईँको सामु मेरो उमेर केही पनि होइन. साँच्ची नै हरेक मानिस जति नै उत्तम अवस्था भनेको जति नै राम्रो अवस्था उसको स्वास्थ्यमा उसको सुन्दरतामा उसको ज्ञान र बुद्धिमा उसको पढाइमा उसको धनमा उसको मान इज्जत होइन उसको जग्गा जमिन अनेक नाम होइन प्रख्यात जति नै उत्तम अवस्थामा किन नहोस् ऊ बिल्कुलै व्यर्थ हो भनेछ. परमेश्वर बिना एउटा मान्छे रित्त शून्य हो. त्यो शब्द हाबिल यहाँ दोहोरिएको छ. अब त्यसैले गर्दाखेरि सबैभन्दा यो दोस्रो सिद्धान्त चाहिँ सबैभन्दा असल उत्तम व्यक्ति पनि मान्छे हो भने ऊ फेल खान सक्छ नि फेल खान्छ. त्यसैले मान्छेमाथि भरोसा नगर्नुहोस् है परमेश्वरलाई भरोसा गर्नुहोस्. तेस्रो नम्बर सिद्धान्त त्यसैले अब आउँछ केवल परमेश्वर मात्र कहिले फेल खान. परमेश्वर मात्र जसले आकाशमा यो घाम दिनुभएको छ आज पनि उदायो उदायो हजारौं वर्ष भइसक्यो उदाइरहेछ. यति नियमित छ कि मान्छेहरूले चाहिँ हिसाब गरेर पात्रो बनाउन मिल्छ. यति मिनट गरेर यति सेकेन्ड जाँदा त्यो घाम उदाउँछ. परमेश्वर खेल खानुहुन्न आफ्नो सृष्टिमा. त्यो त सानो उहाँको विश्वास योग्यताको एउटा उदाहरण मात्र हो. परमेश्वर आफैले यसरी भन्नुहुन्छ. यो चाहिँ व्यवस्था 31 पल्टाउनु त मुसा जो चाहिँ अब पस्न नपाउने भएको छ अनि ऊ चाहिँ रोएर बस्दैन. ऊ चाहिँ अगाडि बढ्छ त्यही पनि है. उसले स्वीकार गर्छ ठिक म पस्नु हुँदैन म पस्न पाउँदैन है. अनि उसले आफ्नो परमेश्वरले उसलाई लगाउनु भएको लौर उसले स्वीकार गर्छ. असल हो राम्रो हो त्यो. के जस्तो भने अस्ति हामी सर्दी जाँदाखेरि पनि सम्झिरहेका थियौँ त्यहाँ एउटा भाइ जो चाहिँ के अरे उहाँ पनि एउटा गल्ती गर्नुभएकोले एउटा पापमा फस्नुभएकोले हुन त उहाँले एकदम अहिलेसम्म हेर्दाखेरि राम्ररी स्वीकार गरेर पश्चातापी भएर उहाँ चाहिँ राम्ररी फर्केर आउनु भएको छ. तर के भने के भने उहाँ कहिले पनि त्यहाँ विश्वासीहरूलाई अब बाइबल खोलेर सिकाउन पाउनुहुन्न। व्यक्तिगत रूपमा कसैलाई सिकाउन ठिकै छ, तर विश्वासीहरूलाई जुन सिकाउने उहाँले मौका पाउनु भएको थियो सधैँको लागि अब छैन, किनभने उहाँले चाहिँ एउटा सार्वजनिक रूपमा नै उहाँले गल्ती गर्नुभयो अनि त्यो चाहिँ परमेश्वरले नै त्यसैले पहिलो तिमथी तीन अध्याय एक पद इत्यादि भने छ एउटा एल्डर चाहिँ दोष रहित हुनुपर्छ, पाप रहित कोही पनि छैन, तर सार्वजनिक गल्ती गर्नाले चाहिँ अब त्यो मान्छे गल्ती गरिसकेको मान्छे अगाडि उभिएर उसले चाहिँ सिकाउँदैछ भने त सबैले अब याद त आउँछ नि, तर उसले त यस्तो गरेको थिएन उसले सिकाउँछ, अनि उसको सिकाएको परमेश्वरको वचनलाई नै अनादर हुन जान्छ, त्यसैले मिल्दैन। एक छिनको गल्तीले उसले मौका गुमाए है, अनि कति दिन त्यस्तो व्यक्तिहरू छ मूसा बस्न नपाउने भएको छ, तर परमेश्वर मूसाले भन्छ तर परमेश्वर फेल खानु हुँदैन परमेश्वरले तिमीहरूलाई डोर्याउनुहुनेछ। यो चाहिँ व्यवस्था 31 अध्यायमा अति राम्रो छ, अलिकति मात्र पढ्नेछौँ 31:6 हेर्नुहोस् त व्यवस्था 31:6। ऊ आफू पस्न नपाउनु भए पनि अरूलाई चाहिँ हौसला दिइरहेछ, 6 बलिया र साहसी हौ इजरायलीहरूलाई भन्छ, यिनीहरूसित भनेको त्यहाँ शत्रुहरू थिए, नडराऊ र त्रासित नहौ किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ। म त जान पाउँदिन, तर परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ, उहाँले तिमीहरूलाई कहिले छोड्नुहुने छैन। म त यतै हो, मलाई म त यतै मर्छु भनेको छ परमेश्वरले, मलाई यति नै गाडिने छ, तर उहाँले चाहिँ तिमीहरूलाई कहिले छोड्नुहुने छैन। अनि यो शब्द नेपालीमा कहिले छोड्नुहुने छैन भनेर अनुवाद गरेछ नि, अङ्ग्रेजी बाइबलमा हेऱ्यो भने चाहिँ फेल खाने छैन भनेको छ, नट फेल, तिमीहरूलाई कहिले छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। 7 पनि त्यही भन्छ, अनि 8 परमप्रभु आफै तिम्रो अघि जानुहुन्छ। म त जान सक्दिनँ, म त मान्छे हुँ, तर र तिमीसित हुनुहुनेछ, उहाँले तिमीलाई कहिले छोड्नुहुनेछ छैन, फेरि त्यही शब्द, फेल खानुहुने छैन न त त्याग्नुहुनेछ, न डराओ निरुत्साहित नहौ है। अनि दोस्रो तिमथीमा पनि हेर्नु राम्रो हुन्छ होला, दोस्रो तिमथी 2 अध्यायमा जाउँ त, यहाँ पावलले पनि यस्तै कुरा हामीलाई बताएका छन्। दोस्रो तिमथी 2 अध्याय नयाँ नियममा परमेश्वर एकदम विश्वास योग्य हुनुहुन्छ, हामी कतिपटक चाहिँ अविश्वास योग्य हुन्छ है, तर हामी विश्वास योग्य नभइरहँदाखेरि पनि परमेश्वर चाहिँ विश्वास योग्य भइरहनु हुँदो रहेछ। अनि मैले एउटा भजनमा गाउँछन्, मेरो अविश्वास र हारमा पनि येशु छन् विश्वासी है। अनि दोस्रो तिमोथी 2:11-13 त्यसैले यहाँ अब पढ्छौ, यो विश्वास योग्य वचन हो, हामी उहाँसँग मरेका छौँ भने, विश्वासी ख्रिस्टसँग मरेको छ, हामी उहाँसँग मरेका छौँ भने हामी पनि उहाँसँगै जिउनेछौँ। 12 हामीले दुःख भोग्यौँ भने हामीले पनि उहाँसँग राज्य गर्नेछौँ। यहाँसम्म त राम्रै छ, त्यसपछि हामीले उहाँलाई इन्कार गर्यौँ भने तब नि, जस्तो कि मूसाले है, हामीले उहाँलाई इन्कार गर्यौँ भने जस्तो कि पत्रुसले के गर्नुहुन्छ यहाँ भनेछ, उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ, तिमी पस्न पाउने छैन। मुक्तिको सवाल होइन तर यो, किनभने यहाँ 13 अब पढ्छौ, हामी विश्वास योग्य भएनौ भने नि, हामी चाहिँ विश्वास योग्य भएन भने पनि उहाँ पनि विश्वास अयोग्य हुनुहुन्छ त होइन है। यहाँ पढ्छौ, हामी विश्वास योग्य भएनौ भने पनि उहाँ विश्वास योग्य रहनुहुन्छ, उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न, अर्थात् उहाँ परमेश्वर हुन छाड्नुहुन्न। अनि जुन प्रतिज्ञा उहाँले दिनुभएको छ, जसले ममाथि विश्वास गर्दछ उसँग अनन्त जीवन हुन्छ, त्यो प्रतिज्ञा कहिले पनि झुटो हुँदैन है, हामी कहिले पनि नष्ट हुँदैन, हामीले इनाम गुमाउँला तर उहाँले दिनुभएको जीवन मुक्ति क्षमा यो सधैँको लागि, उहाँले आफूलाई इन्कार गर्नुहुन्न। त्यसैले छ नि, तपाईँ को विश्वास योग्यताले तपाईँलाई बचाउने होइन। एकचोटि एकजना व्यक्तिसँग कुरा गर्दै थिएँ, उहाँले यसरी भन्नुभयो, ठ्याक्कै कसरी हो तर तर उहाँले भन्दाखेरि चाहिँ यसरी बुझेँ मैले चाहिँ, म विश्वास योग्य भएकोले अनि होइन म त एकदम साँचो विश्वासी हुनुपर्छ होइन, अथवा आफ्नो पक्षमा बोल्दै हुनुहुन्थ्यो होइन, अरूले सबैले छोडे पनि मैले त छोडेको छैन नि, कतिजना मसँग बत्तिसमा लिएकाहरू छोडे मैले छोडिनँ नि, परमेश्वरले मलाई त लानुहुन्छ अवश्य नै इत्यादि भन्नुहुन्थ्यो मैले भने तपाईँको विश्वासयोग्यतामा अलिकति पनि भरोसा नगर्नुहोस्। यदि हाम्रो विश्वासयोग्यताको आधारमा हामी स्वर्ग जाने भएको भए हामी सबै नै स्वर्ग जान पाउँदैन थियो, पाउन सक्दैन थियो। हामी मुक्ति पाउने चाहिँ उहाँको विश्वासयोग्यता, प्रभु येशूको कार्यले हो। त्यसैले उहाँको विश्वासयोग्यताले हामीले मुक्ति पाउँछौँ, हामीलाई मुक्ति हामीलाई बचाइरहनुहुन्छ र हामीलाई स्वर्गमा पुर्याउनुहुन्छ। त्यसैले आफैमा चाहिँ भरोसा, आफ्नो कुनै कुरा पनि भरोसा नगर्नुहोस्, त्यसले त निराशा मात्रै ल्याउँछ, उहाँमा भरोसा गर्नुहोस्, उहाँ चाहिँ फेल खानुहुन्न। त्यसैले उहाँले हामीलाई सन्तुष्टि दिनुहुन्छ, हाम्रो तिर्खा पुरै मेट्नुहुन्छ, हामीलाई विश्राम दिनुहुन्छ, उहाँको प्रेमले शान्तिले आनन्दले भर्नुहुन्छ, पवित्र आत्माले चाहिँ यो साँचो बनाउनुहुन्छ हाम्रो जीवनमा। भरोसा उहाँमा गरौँ। मुसा वास्तवमा ज्यादै विशेष मान्छे थियो, परमेश्वरले एकदम आदर गर्नुभयो मुसालाई, अनि एक दिन भविष्यमा पनि आदर गर्नुहुनेछ। नयाँ नियममा पनि हामी देख्छौँ कि प्रभु येशू एक दिन तीनटा चेला लिएर पहाडमाथि जानुहुँदाखेरि चाहिँ त्यहाँ मुसा र एलिया देखा परेका थिए एकछिन केही समयको लागि। मुसालाई एकदम आदर गर्नुभयो प्रभुले पनि। मुसा तै पनि जो नम्रहरू मध्येमा सबैभन्दा नम्र मान्छे भएर पनि 40 वर्षको विश्वासयोग्य सेवाको अन्तमा चाहिँ विफल भए, अनि परमेश्वरले आफ्नो आँखा चिम्लेर बस्न सक्नुहुन्न, उहाँले न्याय गर्नै पर्छ, नत्र भने उहाँले आफूलाई इन्कार गरे बराबर हुन्छ। अनि उहाँ अनि मुसाको विफलताले गर्दाखेरि चाहिँ ऊ चाहिँ प्रतिज्ञाको देशभित्र पस्न निषेधित भयो, किनभने ऊ चाहिँ एउटा अगुवाको हिसाबले फेल भएको। उसले परमेश्वरलाई चाहिँ परमेश्वरको जनहरूलाई परमेश्वरलाई ठिक प्रतिनिधित्व गर्नबाट फेल भएको। त्यसैले एकदम हामीलाई चाहिँ यो चेतावनी हो, हामी चाहिँ दौडन चाहन्छौँ होइन, हामी अन्तसम्म दौडन चाहँदैनौँ कि होइन, दौड हुन्छ नि, दौडिँदाखेरि त निशानासम्म हामी पुग्नु पर्यो अनि उसले पुरस्कार पाउने हो। यसको मतलब हामी चाहिँ ठिक तरिकाले परमेश्वरलाई प्रकट गर्न चाहन्छौँ हाम्रो जीवनबाट। मान्छेहरूले हेरिरहेको हरेक दिन मौका छ, हेर्नुहोस् तपाईँले मलाई उहाँको साक्षी हुन, अनि हाम्रो काम यही नै हो, चाहे हाम्रो घरमा, हाम्रो छिमेकमा, हाम्रो काम गर्ने ठाउँमा, हाम्रो स्कुलमा, चाहे आइतबार, सोमबार, मंगलबार, बुधबार, उहाँ नआउन्जेलसम्म, अनि उहाँ जब आउनुहुन्छ के उहाँले हामीलाई विश्वासयोग्य भेटाउनुहुन्छ है, याद गर्नुहोस्। एउटा पदमा पढ्दिन्छु, यो चाहिँ पल्टाउनु पर्दैन, गलातीबाट हो। धोकामा नपर, परमेश्वर ठट्टामा उडाइनुहुन्न, किनकि मानिसले जे छर्छ त्यसैको कटनी पनि गर्नेछ, किनकि जसले आफ्नै शरीरका निम्ति छर्छ त्यसले शरीरबाट विनाशको कटनी गर्नेछ, तर जसले आत्माका निम्ति छर्छ उसले आत्माबाट कटनी गर्नेछ। अनि हामी भलाइ गर्न, कसलाई थाहा छ त्यसपछि शब्द, अनि हामी भलाइ गर्न नथाकौं, धन्यवाद, गलती छ नहो, यो चाहिँ म थाके है, हामी भलाइ गर्न नथाकौं भनेको हाम्रो दौड अझ बाँकी छ। पछिल्तिरको कुरा बिर्सँदै हामी अघिल्तिर लम्कनै पर्छ, प्रभुलाई हेर्दै सिक्ने कि, पछाडि जे जे भयो सिक्ने, अब त्यस होइन, अब एउटा भनाइ छ नि, पोखिएको दुधको लागि नरो रे क्या, पोखिसक्यो त्यो। अनि हामी भलाइ गर्न नथाकौं किनकि हरेक खाएनौ भने हामीले ठिक समयमा कटनी गर्नेछौँ। आमसान प्रार्थना।